रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन तयारी, व्यवस्थापन र आचार संहिता लगायतका विषयमा आयोग पदाधिकारीद्वारा छलफल। आगामी माघ 3 गतेदेखि निर्वाचन आचार संहिता लागू हुने। पछिल्लो 5 महिनामा विप्रेषण आप्रवाह 35.6% वृद्धि। चालू आर्थिक वर्षको पहिलो 5 महिनामा विप्रेषण आप्रवाह 8 खर्ब 70 अर्ब भन्दा बढ़ी। 40 माइक्रोन भन्दा कमका प्लास्टिक बिक्री वितरण नगर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको निर्देशन। र इरानमा उग्र प्रदर्शनका बीच सरकारद्वारा इन्टरनेट र अन्तर्राष्ट्रिय फोन सेवा बन्द।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकैसाथ,
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट। नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचनको तयारी र निर्वाचन व्यवस्थापनका विषयमा निर्वाचन आयोगका पदाधिकारीले छलफल गर्नुभएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी सहित आयुक्त र उच्च अधिकारीहरूले प्रधानमन्त्री कार्कीसँग आज गर्नुभएको भेटमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचार संहिता, निर्वाचन व्यवस्थापन र तयारीका विषयमा छलफल भएको हो। आयोगले आगामी माघ 3 गतेदेखि निर्वाचन आचार संहिता जारी गर्ने जानकारी प्रधानमन्त्री कार्कीलाई गराएको छ। भेटका अवसरमा अर्थमन्त्री रामेश्वर खनाल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा, मुख्य सचिव सुमनराज अर्याल लगायत सहभागी हुनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। निर्वाचन आयोगले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुन सक्ने नकारात्मक सन्देश र गतिविधिलाई नियन्त्रण गरिने जनाएको छ। आयोगद्वारा आज आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले सामाजिक सञ्जाल मार्फत प्रवाह हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार, घृणास्पद अभिव्यक्ति, अपव्याख्या, डीप फेक, गहिरो भ्रम, झुटो साइट वा अकाउन्ट, निन्दा वा मानहानि लगायत विषयमाथि अनुगमन गरी गैर कानूनी कार्यलाई कानून बमोजिम दण्डित गरिने बताउनुभयो। सामाजिक सञ्जाल अनुगमन सफ्टवेयरलाई प्रयोगमा ल्याइएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो। यसै हप्ता सामाजिक सञ्जाल प्लेटफर्म संचालक मेटा तथा टिकटकका प्रतिनिधिसँग संवाद भएको आयोगले जनाएको छ। आयोगले न्याय परिषदको परामर्शमा 77 जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत पदमा नियुक्त गरेको छ। यसै गरी न्याय सेवा आयोगको परामर्शमा 88 जना न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतलाई आजदेखि लागू हुने गरी निर्वाचन अधिकृत पदमा नियुक्ति गरेको छ। मतदाता नामावली र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाई भइरहेको आयोगले जनाएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 55 दिन बाँकी रहँदा देशैभर तयारीका कामहरू तीव्र रूपमा अगाडि बढ़ाइएको छ। ताप्लेजुङ जिल्लामा पनि निर्वाचन सामग्री व्यवस्थापन, मतदाता नामावली अध्यावधिक, मतदान स्थल तथा केन्द्र निर्धारण लगायत सुरक्षा व्यवस्था सम्बन्धी आवश्यक तयारीका कामहरू भइरहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ। ताप्लेजुङबाट संवाददाता माला पालुङवाको रिपोर्ट।
प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकैसँगै ताप्लेजुङमा चुनावी माहौल बढ़न थालेको छ। गाउँदेखि शहर बजारसम्म पनि चुनावी छलफल गरिरहेको भेटिन्छन्। दलहरू पनि आन्तरिक रूपमा चुनावको तयारीमा लागेका छन्। पार्टीको केन्द्र प्रदेशदेखि आएको निर्देशनलाई आधार बनाएर काम गर्न थालिएको दलहरूले बताउने गरेका छन्। क्रमशः नेपाली कांग्रेस ताप्लेजुङका उपसभापति डिली रमण बराल, नेकपा एमाले सचिव सन्तोष चामलिङ र नेपाल कम्युनिष्ट पार्टी नेकपाका विष्णु लिम्बू
पार्टीको निर्णय अनुसार हामी वार्ड पालिका जिल्लामा भएका नेता कार्यकर्ता सबैलाई हामी चुनावतर्फ अघि बढ्नुहोस् प्रचार प्रसारतर्फ अघि बढ्नुहोस् भनेर चाहिँ सन्देश दिइसकेका छौँ हामीले।
पार्टी कार्यकर्ता र हाम्रो मातातिर संगठन कमिटीहरूलाई पनि चुनावमा तयारी रहन र नेकपा रणनीति अगाडि बढिसकेको छ।
आन्तरिक हिसाबले पनि सम्पूर्ण पालिकाहरूदेखि लिएर चाहिँ सबै आफ्नो पार्टी कार्यकर्ताहरूमा चाहिँ अब चुनावको लागि लाग्न चुनावको लागि तयारी रहनको निम्ति सबै अब हामीले निर्देशन पनि दिइसकेका छौँ।
90,327 मतदाता रहेको ताप्लेजुङमा निर्वाचन सामग्रीको व्यवस्थापन, मतदाता नामावली अध्यावधि, अस्थायी मतदाता नामावली लगायतका काम भइरहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अधिकृत धनराज श्रेष्ठ बताउनुहुन्छ।
आयोगबाट आएका निर्देशन अनुसार सम्पूर्ण कार्यहरू गरिराखेका छौँ। कार्यालयबाट सम्पादन हुने कामहरू लगभग पूर्व तयारी नै भएका छन्। बाँकी रहेका कामहरू निरन्तर गरिरहन्छौँ।
80 मतदान स्थल मध्ये 28 अति संवेदनशील, 25 संवेदनशील र 27 वडालाई सामान्य सूचीमा वर्गीकरण गरिएको छ। शान्ति सुरक्षालाई कायम राख्दै निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यकता अनुसारको काम भइरहेको प्रमुख जिल्ला अधिकारी शिवराज सेडाई बताउनुहुन्छ।
जिल्ला सुरक्षा योजना तयार छ, तदनुसार सुरक्षा प्रदान गर्न जनशक्तिहरूको प्रबन्ध हुँदैछ। मौजुदा जनशक्तिमा थप गर्नुपर्ने अथवा निर्वाचन प्रहरी भर्ना गर्नुपर्ने सन्दर्भ पनि हामी कार्य गरिरहेकै छौँ।
भौगोलिक जटिलता समेत रहेको ताप्लेजुङमा 80 मतदान स्थलमा 127 मतदान केन्द्र तोकिएको छ। सोही संख्यामा मतदान सहायक अधिकृत सहित निर्वाचन सम्पन्न गर्न सुरक्षा कर्मी बाहेक 762 जना कर्मचारी परिचालन हुने जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ। माला पालुङ्गा, रेडियो नेपाल, ताप्लेजुङ।
राष्ट्रिय सभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बारूदी सुरुङ तथा विस्फोटक पदार्थ सम्बन्धी विषयमा सरोकार भएका निकायसँग छलफल गरेको छ। समितिको आज बसेको बैठकमा निर्वाचनको समयमा उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौती, बारूदी सुरुङको जोखिम तथा त्यसको न्यूनीकरणका उपायका विषयमा केन्द्रित रहेर छलफल गरिएको हो। बैठकमा समिति सभापति माया प्रसाद शर्माले निर्वाचनलाई भयमुक्त, शान्त र सुरक्षित वातावरणमा सम्पन्न गर्न सुरक्षाका दृष्टिले अपनाइएका तयारी, योजना तथा चुनौतीबारे जानकारी दिन सुरक्षा निकायका उच्च अधिकारीहरूलाई समय उपलब्ध गराउनु भएको थियो। सो अवसरमा नेपाली सेनाका सहायक रथी मनोज थापाले देशका विभिन्न स्थानमा फेला परेका विस्फोटक पदार्थ तथा तिनको सुरक्षित रूपमा नष्ट गरिएको विवरण प्रस्तुत गर्नुभयो। नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक उमा चतुर्वेदीले विभिन्न व्यक्ति तथा सुरक्षा निकायसँगको सहकार्यमा निरन्तर सूचना संकलन र निगरानी गरिरहेको जानकारी दिनुभयो। सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक गणेश ठाडा मगरले केही स्थानमा साना समूहद्वारा गराइएका विस्फोटकका घटनाले नागरिकमा भय सिर्जना गरेको बताउनुभयो। गृहमन्त्री ओमप्रकाश दरियालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै दलप्रति ढल्कने छूट नभएको बताउनु भएको छ। गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजना गरिएको बागमती प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अरियालले वर्तमान सरकारको म्यान्डेट तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको बताउनुभयो। सरकार निर्वाचनमा होमिसकेकाले तोकिएको मितिमा नै निर्वाचन हुनेमा शंका नगर्न सम्बन्धित सबै पक्षलाई उहाँले आग्रह गर्नुभयो। जेएनजी आन्दोलन सुशासन कायमका लागि भएको उल्लेख गर्दै मन्त्री अरियालले सुशासन कायम राख्न सरकार कटिबद्ध रहेको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा शर्मा गौतमले स्वास्थ्य बीमा सुधारका लागि प्रयासरत रहेको बताउनु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य बीमा बोर्डको आयोजना तथा जर्मन विकास सहयोग संस्थाको सहकार्यमा आज काठमाडौँमा आयोजित स्वास्थ्य बीमा सुधार कार्यक्रममा मन्त्री गौतमले स्वास्थ्य बीमा कार्यक्रम सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो। स्वास्थ्य बीमा बोर्डका निर्देशक डाक्टर रघुराज काफ्लेले स्वास्थ्य बीमा कार्यक्रम सामाजिक सुरक्षाको महत्वपूर्ण पाटो भएको र नाफा कमाउने उद्देश्यले सञ्चालन नगरिएको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सबै मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली जीआईओएमएस अनिवार्य गराउने गरी काम गर्न सूचना प्रविधि विभागलाई निर्देशन दिनुभएको छ। संचार मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले मन्त्रालयको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन सबै मन्त्रालय र निकायलाई कागजरहित बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले सुशासन सहित मुलुकको विकास र आर्थिक समृद्धिका लागि सूचना प्रविधिको महत्वपूर्ण भूमिका रहने भएकाले विभागलाई नीतिगत र संरचनागत सुधार गरिनुपर्नेमा जोड़ दिनुभयो। सूचना प्रविधि विभागद्वारा विकास गरिएको यो प्रणाली प्रयोग गरी विद्युतीय माध्यमबाट तोक आदेश तथा टिप्पणी निर्णय चिठी पत्रको दर्ता तथा चलानी हाजिरी विदा र काज स्वीकृत अभिलेख व्यवस्थापन लगायत अनिवार्य रूपमा विद्युतीय हस्ताक्षरको प्रयोग गरी सम्पादन गर्नुपर्ने व्यवस्था गरिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विदेश घुमेर मात्रै मुलुकको अर्थतन्त्रमा सुधार नआउने भएकाले मन्त्रीका हैसियतमा आफू विदेश भ्रमणमा जान इच्छुक नरहेको बताउनु भएको छ। मन्त्री पुनले यसअघि आफूलाई तीनवटा वैदेशिक भ्रमण र कार्यक्रमको निमन्त्रणा आएको र नगएको जनाउँदै अहिले पनि दुईवटा निमन्त्रणा आएकोमा नजाने कुरा सामाजिक सञ्जाल मार्फत स्पष्ट पार्नु भएको हो। वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको पदभार ग्रहण गर्नुभएको छ। सो अवसरमा उहाँले कर्णाली राजमार्गलाई सड़क सुरक्षा र स्तरोन्नतिका लागि आगामी पाइपलाइन परियोजनामा समावेश गर्न एसियाली विकास बैंकलाई अनुरोध गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो। साथै उहाँले जुम्ला र कालीकोटको सिमाना नागमा स्थित हिमा नदीमा पक्की पुल बनिसकेको अवस्थामा उक्त स्थानमा रहेको बेलीब्रिजलाई जुम्ला जिल्लाको तातोपानी गाउँपालिका पाँच स्थित तिला नदीमा तातोपानी गाउँपालिका चार हाकु जोड्न स्थानान्तरण गर्ने निर्णय गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टी एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक भोलि बस्ने भएको छ। एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार भोलि बिहान 11 बजे बस्ने बैठकमा आगामी प्रतिनिधि सभाको निर्वाचनमा पार्टीको रणनीति समसामयिक राजनैतिक विषयमा छलफल हुनेछ। गत पुस 4 गते सम्पन्न पहिलो केन्द्रीय कमिटी बैठकले नै यही पुस 26 देखि 28 गतेसम्म दोस्रो केन्द्रीय कमिटी बैठक आह्वान गरेको हो। नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर पार्टी जनसंगठनलाई सक्रिय हुन निर्देशन दिनुभएको छ। एमालेको केन्द्रीय कार्यालयमा आज भएको जनसंगठन समन्वय संयन्त्रको बैठकमा महासचिव पोखरेलले जनसंगठनहरू निर्वाचन अभियानको अग्रपन्थीमा उभिनुपर्ने बताउनुभयो। संसद पुनस्थापनाको मागका साथै निर्वाचनलाई पनि जनाधिकार र प्राप्त उपलब्धिको रक्षाका रूपमा लिएको उहाँको भनाइ थियो। अग्रज संचारकर्मी माइकल चन्दको 77 वर्षको उमेरमा आज निधन भएको छ। उहाँ क्यान्सर रोगबाट पीड़ित हुनुहुन्थ्यो। उहाँले रेडियो नेपालमा अंग्रेजी भाषाको समाचार सम्पादक वाचक र कार्यक्रम संचालकका रूपमा 3 दशक भन्दा बढ़ी समय सेवा गर्नुभएको थियो। हरिशचन्दको नामले परिचित उहाँले रेडियो नेपालमा अंग्रेजी भाषाको समाचार र कार्यक्रमको विकासमा महत्वपूर्ण योगदान पुर्याउनु भएको छ। उहाँको श्रीमती र 3 छोरी हुनुहुन्छ। उहाँको श्रीमती नेपाली चलचित्रको प्रथम नायिका भुवन थापा चन्द हुनुहुन्छ। स्वर्गीय चन्दको अन्त्येष्टि आइतबार गरिने पारिवारिक स्रोतले जनाएको छ। उहाँको निधनमा रेडियो नेपालले दुःख व्यक्त गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिक जन्य वस्तुको बिक्री वितरणमा कड़ाई गर्ने भएको छ। विभागले विभिन्न 19 वटा प्लास्टिक उद्योग तथा पसलहरूमा एकैपटक अनुगमन गरी 40 माइक्रोन भन्दा कमका प्लास्टिक अब आइन्दा बिक्री वितरण नगर्न निर्देशन दिएको छ। उपभोक्ता संरक्षण ऐन 2075 तथा उपभोक्ता संरक्षण नियमावली 2076 बमोजिमा आवश्यक निर्देशन एवं कार्यवाही गरिएको उल्लेख गरिएको छ। पश्चिम तराईका थारू बस्तीहरूमा यति बेला माघी पर्वको रौनक छाएको छ। थारू समुदायले माघ 1 गतेलाई नयाँ वर्षका रूपमा मनाउने परम्परा रहेको छ। यस अवसरमा ठाउँ ठाउँमा सांस्कृतिक कार्यक्रम नाचगान र सामूहिक भोज लगायतका कार्यक्रम भइरहेका छन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
माघी पर्व थारू समुदायको पहिचान र संस्कृतिसँग जोड़िएको महत्वपूर्ण चाड़ हो। माघ 1 गतेबाट थारू समुदायको नयाँ वर्ष शुरू हुने भएकोले अहिले थारू बस्तीहरूमा सांस्कृतिक कार्यक्रमहरू भइरहेका छन्।
बुरी बुरी
बाँके राप्ती सोनारीकी बैजनी कुमारी थारू अहिले युवा युवतीहरूलाई माघीमा नाचिने मघौटा नाच सिकाउन व्यस्त हुनुहुन्छ। माघीलाई राष्ट्रिय पर्व मान्ने थारू समुदायले दुई हप्ता अगावैदेखि गाउँ बस्तीहरूमा सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज लगायतका कार्यक्रम गरिरहेका छन्। थारू अगुवा मंगल थारू:
हाम्रो यो राष्ट्रिय पर्व हो, थारू समुदायले विशेष रूपमा यो पर्व मनाउने गर्छौ, संस्कृति चिनाउने गरी यो कार्यक्रमको आयोजना गर्नुपर्छ भन्ने सोचका साथ हामीले अगाडि बढाइरहेका छौ।
थारू समुदायले माघी पर्वलाई आपसी सद्भाव र एकताको पर्वका रूपमा लिन्छन्। माघीका अवसरमा युवाहरूको सक्रिय सहभागिता पनि देखिएको छ। परम्परागत पहिरनमा सजिएर उनीहरू सांस्कृतिक कार्यक्रम मार्फत आफ्नो पहिचान जोगाउने प्रयासमा छन्। आफन्तहरू भेटघाट हुने, सुख दुःख साट्ने आफ्नो परम्परागत चलन रहेको अर्का थारू अगुवा भकारी थारू बताउनुहुन्छ।
सुख दुःख जे जस्तो छ हामीसँग खुसी मनाएर एउटा गौरवको पर्वको रूपमा चाहिँ हामीले मनाउने गरिरहेका।
अहिले पश्चिम तराईका थारू बस्तीहरूमा माघी पर्वको उल्लास र उमङ्ग छाएको छ। परम्परा र संस्कृतिको संरक्षण गर्दै नयाँ वर्षका रूपमा मनाउने माघी पर्वलाई उनीहरू आफ्नो सबैभन्दा ठूलो पर्व मान्दछन्। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
जाजरकोटको छेडागाड नगरपालिका 8 बहारना खोलामा जीप दुर्घटना हुँदा आज बिहान दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। छेडागाड 8 बहारना खोला स्थित भित्री सड़कमा छेडागाड नगरपालिका 9 पजारूबाट थलहतर्फ जाँदै गरेको कर्णाली प्रदेशको बोलेरो जीप ब्रेक फेल भई सड़कबाट 150 मिटर तल खस्दा दुईजनाको मृत्यु भएको र चारजना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेको छेडागाड नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानमा दुई हप्तादेखि जारी प्रदर्शनका बीच त्यहाँको सरकारले इन्टरनेट तथा अन्तर्राष्ट्रिय टेलिफोन सेवा पूर्ण रूपमा बन्द गरेको छ। राजधानी तेहरान सहित विभिन्न शहरमा दुई हप्तादेखि जारी उग्र प्रदर्शनका क्रममा हालसम्म 42 जनाले ज्यान गुमाइसकेका छन् भने 2000 भन्दा बढ़ी मानिस घाइते भएका छन्। निर्वासित युवराज रेजा पहलवीले प्रदर्शनका लागि आह्वान गर्नु भएपछि प्रदर्शनकारीहरू सड़कमा उत्रिएका हुन्। लामो समय मौन बसेको इरानी राज्य टेलिभिजनले आज पहिलो पटक प्रतिक्रिया जनाउँदै प्रदर्शन हिंसात्मक बनेको र हताहत भएको दावी गरेको छ, तर विस्तृत विवरण दिएको छैन। राज्य मीडियाले अमेरिका र इजरायलका आतंकवादी एजेन्टले आगजनी र हिंसा भड़काएको आरोप पनि लगाएको छ। संचार अवरोधका कारण प्रदर्शनको वास्तविक आकार र फैलावट पुष्टि गर्न सकिएको छैन, तर कमजोर अर्थतन्त्र, महँगी र बेरोजगारीले थलिएको अवस्थामा शुरू भएको यो आन्दोलन पछिल्ला वर्षहरूमा सरकारका लागि सबैभन्दा गम्भीर चुनौती बनेको विश्लेषकहरूको भनाई छ। विश्वका महासागरहरूले सन् 2025 अहिलेसम्मकै उच्च मात्रामा ताप अवशोषित गरेको तथ्य वैज्ञानिकहरूले एक अन्तर्राष्ट्रिय टोलीले सार्वजनिक गरेको छ। वैज्ञानिकहरूका अनुसार यसले समुद्री सतहको वृद्धि, शक्तिशाली आन्धी बेहरी र कोरल नष्ट हुने जोखिमलाई अझ तीव्र बनाएको छ। अध्ययनका अनुसार सन् 2025 महासागरमा जम्मा भएको अतिरिक्त ताप करिब 23 जेटा जूलले बढ़ेको छ। यो झण्डै 4 दशकको विश्वव्यापी प्राथमिक ऊर्जा खपतको बराबर हो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको मंगसिर मसान्तसम्ममा नेपालमा हुने विप्रेषण आप्रवाह 8,70,31 करोड़ रूपियाँ बराबर पुगेको छ। मंगसिर महिनामा गत वर्षको सोही महिनाको तुलनामा 35.6% रेमिटेन्स बढ़ेको नेपाल राष्ट्र बैंकले जनाएको छ। 2082 मंगसिर महिनामा मात्रै 1,83,18 करोड़ रूपियाँ रेमिटेन्स नेपाल भित्रिएको छ। गत वर्ष मंगसिर महिनामा 1,18,79 करोड़ रूपियाँ रेमिटेन्स रकम नेपाल भित्रिएको थियो। अब तथा वित्तीय संस्थाका सेवाग्राहीहरूले 5,00,000 सम्मको कारोबार मात्रै अनलाइनबाट गर्न पाउने भएका छन्। राजपत्रमा प्रकाशित भइसकेको निर्णय कार्यान्वयन गराउन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई नगद सीमा सम्बन्धी निर्देशन दिएको छ। नयाँ व्यवस्था अनुसार अब वस्तु तथा सेवा खरिदका लागि 5,00,000 भन्दा बढ़ीको रकम भुक्तानी गर्नुपर्दा ग्राहकले चेकबाट मात्रै गर्नुपर्नेछ। त्यस्तै वित्तीय संस्थामा निक्षेप राख्नु वा झिक्न अथवा अन्य वित्तीय कारोबार गर्नका लागि पनि चेक अनिवार्य गरिएको छ। यसअघि चेक क्लियरिङ तथा भुक्तानी सम्बन्धी कारोबारमा 10 लाखसम्मको कारोबार चेक बिना नै गर्न पाउने व्यवस्था रहेको थियो। नेपाल धितोपत्र बोर्ड र विद्युत नियमन आयोग बीच नेपालको पूँजी बजार र विद्युत उत्पादनको क्षेत्रको समग्र विकास र स्थायित्व सुदृढीकरण विषयमा छलफल भएको छ। कुमलटार स्थित बोर्डको कार्यालयमा भएको बैठकमा मुख्य रूपमा पूँजी बजार मार्फत विद्युत उत्पादन परियोजनामा लगानी परिवर्तन गर्ने, नियामकहरू बीच समन्वय गर्ने र नीतिगत समानजस्यता कायम गर्ने विषयमा छलफल भएको थियो। बैठकमा बोर्ड र आयोगका प्रमुखहरूले पूँजी बजारमा लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने, लगानीका अवसरहरू विस्तार गर्ने र विद्युत उत्पादन तथा पूँजी बजार बीचको समन्वय सुदृढ गर्ने उद्देश्यले दुवै निकाय बीच निरन्तर सहकार्य, सूचना आदान प्रदान र संयुक्त पहललाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। पूँजी बजार र विद्युत क्षेत्रको सम्बन्ध थप संस्थागत र व्यवस्थित बनाउन दुवै निकायका प्रतिनिधिहरू बीच संयुक्त कार्यदल गठन गर्ने निर्णय भएको छ। बैठकमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ सहित कार्यकारी निर्देशकहरू र विद्युत नियमन आयोगको तर्फबाट अध्यक्ष डाक्टर रामप्रसाद धिताल सहित सदस्यहरूको सहभागिता रहेको थियो। चालू आर्थिक वर्ष 2082-83 को मंगसिर मसान्तसम्ममा नेपालको विदेशी मुद्राको संचित 32 खर्ब 1 अर्ब 47 करोड़ रूपियाँ बराबर पुगेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनमा अमेरिकी डलरमा त्यस्तो संचित 2082 असार मसान्तसम्म 19 अर्ब 50 करोड़ रहेकोमा 2082 मंगसिर मसान्तमा 13.5% वृद्धि भई 22 अर्ब 13 करोड़ पुगेको जनाइएको छ। ब्याङ्किङ क्षेत्रमा रहेको विदेशी विनिमय संचित 21.7 महिनाको वस्तु आयात र 18.2 महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ। नेपालमा 27 देखि 46 वर्ष उमेर समूहका व्यक्तिको औसत खर्च भन्दा आमदानी बढ़ी रहेको देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको नेशनल ट्रान्सफर एकाउन्ट प्रतिवेदनले 27 वर्ष भन्दा कम र 46 वर्ष माथिको उमेर समूहको आमदानी भन्दा उपभोग बढ़ी रहेकोले जीवन चक्रीय अभाव लाइफ साइकल डेफिसिट रहेको देखाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
राष्ट्रिय महिला भलिबल प्रतियोगितामा फाइनल पुगिसकेको न्यू डायमण्ड युथ स्पोर्ट क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपा कपडालमा शुक्रबार सम्पन्न खेलमा न्यू डायमण्डले फाइनलमा भेट्ने तय भइसकेको पुलिसलाई 3-2 को सेटमा पाखा लगाएको हो। न्यू डायमण्डले खेलको शुरूआतीदेखि नै पुलिसलाई दबावमा राखेको थियो। उसले शुरूका 2 सेट 25-14 र 25-19 आफ्नो पक्षमा पार्यो, तर त्यसपछिका 2 सेटमा भने पुलिसले बलियो पुनरागमन गर्यो। तेस्रो सेट पुलिसले 25-20 आफ्नो बनायो। रोमाञ्चक बनेको चौथो सेटमा भने पुलिसले खेल 29-27 आफ्नो पक्षमा पार्दै 5 सेटसम्म पुर्यायो। अन्तिम तथा 5 सेट भने 15-10 को जीत निकाल्दै न्यू डायमण्डले अंक खोसेको हो। झापाको भद्रपुरमा कोशी पाथीभरा इण्डो नेपाल टी20 क्रिकेट च्याम्पियनशीप हुने भएको छ। प्रतियोगिता मेची क्रिकेट ग्राउण्डमा हुनेछ। आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार भद्रपुरमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो। प्रतियोगिता माघ 21 गतिदेखि 28 गतिसम्म हुनेछ। क्लबका अध्यक्ष आदित्य प्राजुलीका अनुसार प्रतियोगितामा नेपाल र भारतका समान 4 टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा सहभागी 8 टोलीलाई 2 समूहमा विभाजन गरेर लिग ढाँचामा प्रतिस्पर्धा गराइनेछ। प्रतियोगिताको विजेताले ट्रफी सहित 5 लाख रूपियाँ र दोस्रो टोलीले 3 लाख रूपियाँ प्राप्त गर्नेछ। कोशी प्रदेशको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताका बेला भारतीय तथा नेपाली खेलाड़ी तथा अफिसियलहरूलाई पर्यटकीय क्षेत्रको भ्रमण पनि गराइनेछ। केएमसी स्कूलको आयोजनामा 5औं केएमसी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ। प्रतियोगितामा 3 विधामा विभिन्न 24 विद्यालयका 32 टीमको सहभागिता रहने केएमसीका प्रिन्सिपल द्वारिकानाथ अम्गाईले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो। सिनियर बोइज र जुनियर बोइजमा समान 12-12 र सिनियर गर्ल्समा 8 टीमले भाग लिनेछन्। माघ 3 गतिसम्म चल्ने प्रतियोगिताका खेलहरू बुद्धनगर स्थित आयोजकीय कोर्टमा खेलाइनेछ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति कोशी मधेश र लुम्बिनी प्रदेशका तराई भूभागमा हुस्सू कुहिरो रहनुका साथै बाँकी तराई भूभागका थोरै स्थानहरूमा हुस्सू रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 21.2 डिग्री सेल्सियस, न्यूनतम 6.2 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 15.8 डिग्री सेल्सियस, न्यूनतम 2.4 डिग्री सेल्सियस, पोखराको अधिकतम 18.9 डिग्री सेल्सियस, न्यूनतम 6.3 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 20.6 डिग्री सेल्सियस, न्यूनतम 2.5 डिग्री सेल्सियस र दिपालको अधिकतम 22.5 डिग्री सेल्सियस, न्यूनतम 1.4 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन तयारी, व्यवस्थापन र आचार संहिता लगायतका विषयमा आयोग पदाधिकारीद्वारा छलफल, आगामी माघ 3 गतेदेखि निर्वाचन आचार संहिता लागू हुने। पछिल्लो 5 महिनामा विप्रेषण आप्रवाह 35.6 प्रतिशतले वृद्धि, चालू आर्थिक वर्षको पहिलो 5 महिनामा विप्रेषण आप्रवाह 8.70 अर्ब भन्दा बढ़ी। 40 माइक्रोन भन्दा कमका प्लास्टिक बिक्री वितरण नगर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको निर्देशन, र इरानमा उग्र प्रदर्शनका बीच सरकारद्वारा इन्टरनेट र अन्तर्राष्ट्रिय फोन सेवा बन्द। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।